السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سورۃ الانعام تفسیر. نحمده ونصلی علی رسوله الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم ارنا الحق حقا وارزقنا اتباعہ وارنا الباطل باطلا وارزقنا اجتنابه، آمین یا رب العالمین. آیہ نمبر 60 سے ہم سٹارٹ کریں گے. اعوذ باللہ من الشیطان الرجیم. وہو الذی یتوفاکم باللیل ویعلم ما جرحتم بالنہار ثم یبعثوکم فیہ لیقضى اجل مسمى ثم الیہ مرجعکم ثم ینبئکم بما کنتم تعملون. وہو الذی، اور وہی ہے، جو یتوفاکم، فوت کرتا ہے تمہیں، باللیل، رات کو، ویعلم، اور جانتا ہے، ما جرحتم، جو کچھ کرتے ہو تم، بالنہاری، دن میں، ثم، پھر، یبعثکم، اٹھاتا ہے تمہیں، فیہ، اس دن میں، لیقضى، تاکہ پورا کیا جائے، اجل مسمی، وقت معین، ثم، الیہ، پھر اسی کی طرف، مرجعکم، لوٹ کر جانا ہے تمہارا، ثم، پھر، ینبئکم، خبر دے گا وہ تمہیں، بیما، اس کی، جو کنتم تھے تم، تعاملون، عمل کرتے. روانی والا ترجمہ دیکھ لیتے ہیں. وہی تو ہے جو رات کو تمہاری روحیں قبض کر لیتا ہے، اور جو کچھ تم دن کو کر چکے ہو وہ بھی جانتا ہے. پھر دوسرے دن جسم میں روح بھیج کر تمہیں اٹھا کھڑا کرتا ہے تاکہ مقررہ مدت یا موت پوری کر دی جائے. پھر اسی کی طرف تمہاری بازگشت ہے، یعنی لوٹنا ہے، پلٹنا ہے. پھر وہ تمہیں بتا دے گا کہ تم دنیا میں کیا کرتے رہے ہو. جیسے کہ ہم پیچھے پڑھ آئے تھے، آپ کو یاد ہوگا کہ غیب کی باتیں سوائے اللہ تعالیٰ کے کوئی نہیں جانتا، اور بہت ساری باتیں تھیں کہ سبحان اللہ، اللہ تعالیٰ کا علم کیسا ہے، اور اللہ تعالیٰ کیسے اپنے بندوں پر نظر رکھتا ہے کہ ایون اگر پوری دنیا میں کہیں کوئی ایک پتا، یا پوری کائنات میں کوئی ایک پتا بھی گرتا ہے درخت سے، تو اس کی اس کو خبر ہوتی ہے، سبحان اللہ. تو جب ہمارا وہ رب ایسا ہے، اتنا باریک بھی اور باخبر ہے، وہو لطیف الخبیر، سبحان اللہ، تو وہ رب یہ بھی جانتا ہے کہ کس کو کب موت دینی ہے، کس کو نارمل یعنی ایک ٹیمپرری نیند سلانا ہے، اور کس کو ہمیشہ کی نیند سلا دینا ہے. اس سب کا بھی اللہ تعالیٰ کو علم ہے. تو وہ جانتا ہے، وہی فوت کرتا ہے. یعنی روزانہ رات میں ہم جو سوتے ہیں، تو وہ ہمارا سونا دراصل ایک موت کی ایک قسم ہے، موت کی بہن ہے. نیند کو موت کی بہن کہا گیا ہے، اور اسی لیے رسول اکرم صلی اللہ علیہ وسلم نے ہمیں جو دعائیں سکھائی ہیں کہ جب ہم دوبارہ صبح جب اٹھتے ہیں رات میں سونے کے بعد، تو ایکچولی اللہ تعالیٰ چاہتا تو اس نیند میں ہی ہمیں موت دے سکتا تھا. یعنی وہ موت ہماری ہمیشگی کی موت ہو سکتی تھی، یعنی اس دنیا کی، یعنی دوسری دنیا میں منتقل ہونے کے لیے. لیکن اللہ تعالیٰ نے ہمیں اٹھا دیا صبح، اس لیے ہم کون سی دعا پڑھتے ہیں سو کر اٹھنے کے بعد؟ کیا دعا ملتی ہے ہم کو جب ہم صبح اٹھتے ہیں؟ اور مجھے امید ہے کہ سب کو یاد ہوگی، الحمدللہ الذی احیانا بعدما اماتنا والیہ النشور، ہے نا؟ یہی دعا ہم پڑھتے ہیں نا. اور پھر اسبحنا واسبح الملک للہ والحمدللہ لا الہ الا اللہ وحدہ لا شریک لہ لہ الملک ولہ الحمد وہو علی کل شیء قدیر. تو ہم یہ دعا پڑھتے کہ اللہ کا شکر ہے جس نے ہمیں یہ صبح دی، اور ہم نے صبح کی اللہ کے اذن سے. اللہم بک اسبحنا وبک امسینا وبک نحیا وبک نموت والیک المصیر. تو الحمدللہ یہ ساری دعائیں ہمیں رسول اکرم صلی اللہ علیہ وسلم نے کیوں سکھائی؟ کہ اللہم ما اسبح بی من نعمت او بی احد من خلقک ومنک وحدک لا شریک لک. اللہم انی اسبحت اشہدک و اشہد حملۃ عرشک و ملائکتک و جمیع خلقک انک انت اللہ لا الہ الا انت وحدک لا شریک لک و ان محمد عبدک و رسولک. تو بہت ساری دعائیں ہم کو جو صبح شام کے اذکار میں ملتی ہیں کہ اسبحنا و اسبح الملک للہ رب العالمین. اللہم انی اسلک خیر ھذا الیوم فتحہ و نصرہ و نورہ و برکتہ و ہدہ. تو ایسی بہت ساری دعائیں ہیں. تو یہ دعائیں ہمیں رسول اکرم صلی اللہ علیہ وسلم نے کیوں سکھائی؟ کیونکہ وہی تو ہے جو فوت کرتا ہے تمہیں رات کو، اور جانتا ہے جو کچھ تم کرتے ہو دن میں، پھر اٹھاتا ہے تمہیں اس دن میں تاکہ پورا کیا جائے ایک وقت معین. یعنی سبحان اللہ، اللہ تعالیٰ ہمارے ہر عمل کو جانتے ہیں، ہم چاہے نیکیاں کر رہے ہوں، ہم چاہے برائیاں کر رہے ہوں. اور اگر اللہ تعالیٰ کی کوئی نافرمانی بھی کرتا ہے، کوئی گناہ بھی کرتا ہے، تو بھی اللہ تعالیٰ اس نافرمانی اور گناہ کے بعد بھی تمہیں سونے کے بعد پھر اٹھاتا ہے. کتنا سبحان اللہ، آپ سوچے کتنا اللہ تعالیٰ کا رحم ہے نا. یعنی اس کی ہم کبریائی جتنی بیان کریں کہ کتنا اللہ سبحان تعالیٰ کی جو صفات ہیں وہ کیسی اپنی صفات کا حامل ہے، کہ کیسے وہ اپنے بندوں کی نافرمانی پر بھی ان کو پکڑتا نہیں ہے. کتنا رحیم و کریم ہے وہ، کتنا ہم پر فضل فرمانے والا ہے. तो उसी दिन तुम्हें उठाता है, जिस दिन तुम सोते हो, जिस दिन तुमने सारे आमाल किए, तो तुम्हें रात में सुलाता भी है फिर उठाता भी है, ताकि एक वक्त मुअय्यन पूरा किया जा सके। लियुक्दा अजलु मुसम्मा, यानी हर एक की मौत का वक्त लिखा हुआ है, तो अल्लाह ताला उस मुद्दत को पूरा करने के लिए तुम्हें सुलाता है फिर उठाता है। तो दरअसल ये आयत इतनी अजीम आयत है, ये इतनी करीम आयत है, इसमें तौहीद उलूहियत के बारे में बताया जा रहा है कि मुशरिकीन मक्का जो कोई बात मानने को तैयार नहीं थे, तो उनको बताया जा रहा है कि सिर्फ अल्लाह ताला ही मोहब्बत, ताजीम, जिसकी ताजीम की जाए, जिसके जलाल का जिक्र किया जाए, उसका मुस्तहिक है। इसीलिए अल्लाह ताला ने फरमाया कि वो अकेला ही है जो बंदों की सोते जागते हर हाल में तदबीर करता है, कब उनको सुलाना है, कब उनको उठाना है, किसको सुलाना है तो अबदी नींद सुला देना है, किसको उठाना है तो कब उठाना है। वो रात को उन्हें वफात यानी नींद की वफात देता है, उनकी हरकत पर सुकून तारी हो जाता है, यानी कितना सुकून होता है। आप देखें, सोकर हम बेफिक्र और गाफिल हो जाते हैं ना, हमें तो खबर भी नहीं होती कि नींद में क्या हो रहा है। और कितने वाकयात और हालात ऐसे होंगे, आप खुद, आपके साथ खुद ये वाकयात पेश आए होंगे कि आप इतनी गहरी नींद सो रहे थे कि आपके आसपास क्या होता रहा आपको खबर भी ना हुई, है ना। तो एक्चुअली नींद क्या है, मौत की बहन है। तो वफात के बाद वो तुम्हें फिर दोबारा उठाता है, और जब हम सोते हैं तो आप देखें हमारी सब हरकत सब बंद हो जाती हैं। जब हम दिन में जागते हैं तब हमारी हरकत शुरू होती है ना, हम आमाल करते हैं, लेकिन जब सो जाते हैं तो फिर बिल्कुल हम बेफिक्र हो जाते हैं। तो ये नींद भी अल्लाह ताला की तरफ से एक रहमत है असल में, कि हमारे बदन को जरूरत थी आराम की, तो अल्लाह ताला ने हमारे लिए नींद दी, अल्हम्दुलिल्लाह हमको सुकून पहुंचाया, और रात सोने के लिए बनाई अल्लाह ताला ने। और सूरह नबा में हम यही बात पढ़ते हैं, वजअलना नौमकुम सुबाता वजअलना लैल मआशा, कि रात को अल्लाह ताला ने सोने के लिए, नींद के लिए और आराम के लिए बनाया है, और दिन को काम करने के लिए बनाया है। तो फिर जब बदन आराम करते हैं, नींद से बेदारी होती है, तो उसके बाद वो दोबारा उनको जिंदा करता है, ताकि वो अपने दीनी और दुनियावी कामों में मसरूफ हो जाएं, और अपने अपने जो भी उनके लिखा है वो उसके मुताबिक आमाल करते रहे, ताकि उनको उसका अजर मिल सके अगर वो नेक आमाल करते हैं। तो अल्लाह ताला जानता है जो कुछ वो करते हैं, और वो जिन आमाल का इक्तिसाब करते हैं। सुभान अल्लाह, अल्लाह ताला को हर बात की खबर है, हमारे हर अमल की खबर है। तो कब तक अल्लाह ताला हमें मोहलत देता है, जब तक हमारी एक मुद्दत जो पूरी लिखी हुई है वो पूरी ना हो जाए, अजल मुसम्मा, यानी इस दुनिया की मुद्दत, हमारी इस दुनिया में रहने की मुद्दत, कि इस दुनिया में हम कितने साल रहेंगे, वो मुद्दत जब तक पूरी नहीं होती हमें मौत नहीं आती। और अपनी उसी तदबीर के जरिए से अल्लाह ताला अपनी हमारी मुद्दत मुकर्रर फरमाता है, ताकि वो फैसला करे कि कितनी हमारी हयात है, और कितनी उसके बाद हयात के बाद भी हमको मौत की हालत में कितने दिन रहना है, यानी आलम बरज़ख में कयामत कायम होने तक, और फिर हमको दोबारा उसी की तरफ लौटना है। सुम्मा इलैही मर्जिउकुम, हम सबको लौटकर कहां जाना है, अल्लाह की तरफ, उसके अलावा हमारा और कोई मलजा और मावा नहीं हो सकता, वही हमारा ठिकाना है, वही हमें लौटना है, हर हाल में हर एक को वही जाना है। तो उस वक्त वो हमें बता देगा कि हम क्या अमल करके आए थे, या क्या नेक अमल लेकर गए थे। तो इससे क्या पता चलता है, रात में जब हम नींद में होते हैं तो हमारी रूह हमारे जिस्म से निकल जाती है, यानी अल्लाह ताला उसे कब्ज कर लेता है, और उस रूह का जिस्म से अलहदा होने का असर ये होता है कि इंसान की जो समात है, बसारत है, कल्ब है, दिमाग है, ये सब अपना काम करना छोड़ देते हैं। लेकिन एक ऐसी रूह जिस्म में मौजूद होती है जिसकी वजह से इंसान में दौरान खून जारी रहता है, और वो सांस भी लेता रहता है, और नींद पूरी होने के बाद या सोए हुए को जगाने से फिर वो जो हमारी रूह है वो वापस पलट आती है। लेकिन जब ये दोनों रूहें खत्म हो जाएगी तो फिर इंसान का इस दुनिया से जो दाना पानी है वो उठ जाएगा, उसकी मौत वाकई हो जाएगी। इसीलिए रसूल अकरम ने नींद को मौत की बहन करार दिया है। तो उसी हकीकत की तरफ अल्लाह ताला ने यहां पर जिक्र किया है और दलील दी है कि जिस तरह अल्लाह ताला तुम्हारी एक रूह को कब्ज करके सुबह वापस तुम्हारे जिस्म में भेज देता है, इसी तरह मौत के वक्त तुम्हारी रूह कब्ज कर लेता है, और जब कयामत कायम होगी तो वही रूह वापस भेजकर तुम्हें तुम्हारी कब्रों से उठा खड़ा करेगा। क्योंकि कुफारे मक्का इस बात पर बहुत हैरान होते थे और फिक्रे कसते थे, मजाक उड़ाते थे कि अच्छा ये जो हमारी हड्डियां हैं जब ये खत्म हो जाएंगी, वो सीधा हो जाएंगी, तो भला इनको दोबारा कैसे उठाया जाएगा, कैसे इस पर गोश्त चढ़ाया जाएगा। तो बताया है कि रोजाना तो तुम्हारी नींद میں تمہاری روح قبض کی جاتی ہے۔ تو جیسے آج اللہ تعالیٰ کے لیے کوئی مشکل کام نہیں، ایسی اللہ تعالیٰ تمہیں جب موت دے گا تو دوبارہ قیامت کے دن تمہیں دوبارہ کھڑا کرنا اس کے لیے کوئی مشکل کام نہیں ہوگا، بس وہ ایک حکم دے گا اور الحمدللہ اللہ تعالیٰ کے حکم سے سارے مردے اپنی قبروں سے نکل کھڑے ہوں گے، اٹھ کھڑے ہوں گے، سب میں روح واپس آ جائے گی۔ حدیث میں آتا ہے، ابو ہریرہ اس کے راوی ہیں، کہ رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ تم میں دن اور رات کے فرشتے ایک دوسرے کے بعد باری باری آتے رہتے ہیں، عصر اور فجر کی نماز کے وقت وہ جمع ہو جاتے ہیں، پھر وہ فرشتے جو رات کو تمہارے پاس رہے تھے اوپر چڑھتے ہیں تو اللہ تعالیٰ ان سے پوچھتا ہے کہ تم نے میرے بندوں کو کس حال میں چھوڑا، حالانکہ وہ تم سے خوب واقف ہوتا ہے۔ فرشتے عرض کرتے ہیں، ہم نے جب انہیں چھوڑا تو وہ نماز پڑھ رہے تھے، اور جب ان کے پاس گئے تو بھی نماز پڑھ رہے تھے۔ صحیح بخاری، کتاب مواقع السلام۔ سبحان اللہ، آپ سوچیں کہ اللہ تعالیٰ کو دن رات کی رپورٹ ملتی رہتی ہے، حالانکہ اللہ تعالیٰ فرشتوں کے بغیر بھی ہماری تمام باتوں کو جانتا ہے، ہمارے حالات سے واقف ہے، لیکن وہ اپنے فرشتوں سے پوچھنا چاہتا ہے ہمارے بارے میں، تاکہ اللہ تعالیٰ نے جس مقصد کے لیے ہم کو پیدا کیا تھا، اپنی عبادت کے لیے، تو وہ فرشتوں کو معلوم ہو سکے کہ انسان عبادت میں بھی مشغول رہتا ہے، یعنی میجورٹی عبادت میں ہی مشغول رہتی ہے اللہ تعالیٰ کے بندوں کی۔ اور احادیث سے یہ بھی ذکر میں ہم کو ملتا ہے کہ فرشتوں کے بارے میں جو ہمیں بتایا گیا ہے کہ انسان کا نام اعمال لکھنے میں فرشتے دن رات لگے رہتے ہیں، دن کے فرشتے الگ ہیں، رات کے فرشتے الگ ہیں۔ اس کے علاوہ بھی کچھ فرشتے ایسے ہوتے ہیں جو اس کی جان کی حفاظت کرتے ہیں، کیونکہ بعض اوقات ایسے واقعات یا حادثات پیش آتے ہیں، انسان خود حیران ہوتا ہے اور کہتے کہ مطلب غیب سے میری مدد ہوئی، کبھی آنکھ بچ جاتی ہے، کبھی کان بچ جاتے ہیں، جسم کی کسی بھی اعضا، جسم کے اعضا پر چوٹ لگنے والی ہوتی ہے لیکن بچ جاتا ہے انسان، تو فرشتے اس کی حفاظت کرتے ہیں۔ اور بعض اوقات انسان اپنی موت اپنے سامنے کھڑی ہوتے ہوئے دیکھتا ہے کہ بس موت آنے والی ہے، لیکن حالات پلٹ جاتے ہیں، تو یہ اللہ کی طرف سے ہوتا ہے، کیونکہ اس کا وقت ابھی لکھا نہیں ہو چکا ہوتا ہے موت کا، لہٰذا اس کی کسی نہ کسی طرح سے حفاظت کر دی جاتی ہے۔ تو اس کی زندگی باقی تھی تو اللہ تعالیٰ نے اس کی جان بچا لی، ورنہ بچنے کی کوئی صورت نظر نہیں آ رہی تھی۔ اور یہ اس لیے ہوتا ہے کہ ابھی اس انسان کی موت کا وقت معین نہیں تھا، ابھی لکھا ہوا نہیں تھا، اسی لیے اس کو بچا لیا گیا۔ اور ایک جگہ قرآن میں اسی لیے فرما گیا کہ قل من یکلؤکم باللیل والنہار، تو ایکچولی اللہ تعالیٰ نے ہر چیز لکھ رکھی ہے ہمارے لیے، اور پھر انسان کوشش کرتا ہے، جدوجہد کرتا ہے، اور اس کی کوشش اور جدوجہد ہی دیکھی جائے گی، اس کے نام اعمال میں جو لکھا جا رہا ہے اس کی کوششیں دیکھی جائے گی، اس کی جدوجہد دیکھی جائے گی، کہ وہ اس کی مرضی کیا تھی، اس کا نفس کیا کہتا تھا، اس کی خواہش کیا تھی، کہ وہ نیکیوں کو کرنے کا خوگر تھا، تو اعمال نامے میں سب لکھا جا رہا ہے۔ تو اس لیے پھر آگے اللہ تعالیٰ فرماتا ہے آیت نمبر 61 میں، وَهُوَ الْقَاهِرُ فَوْقَ عِبَادِهِ وَيُرْسِلُ عَلَيْكُمْ حَفَظَةً حَتَّى إِذَا جَاءَ أَحَدَكُمُ الْمَوْتُ تَوَفَّتْهُ رُسُلُنَا وَهُمْ لَا يُفَرِّطُونَ۔ وَهُوَ الْقَاهِرُ، اور وہ غالب ہے، فوق، اوپر، عباد ہی اپنے بندوں کے، ویرسلو، اور بھیجتا ہے، علیکم، تم پر، حفظتن، محافظ فرشتے، حتی، یہاں تک کہ، اذا جب جا آتی ہے، احدکم، کسی ایک کو تم میں سے، الموت، موت، توفت ہو تو فوت کرتے ہیں اسے، رسولنا، ہمارے رسول یعنی فرشتے، وہم، اور وہ، لا یفرطون، نہیں کوتاہی کرتے، وہ اپنے بندوں پر پوری قدرت رکھتا ہے اور تم پر نگران فرشتے بھیجتا ہے، حتیٰ کہ جب تم میں سے کسی کو موت آتی ہے تو ہمارے فرشتے اس کی روح قبض کر لیتے ہیں، اور وہ اپنے کام میں ذرہ بھر بھی کوئی کوتاہی نہیں کرتے۔ تو اب جب یہ موت کا وقت آ جاتا ہے تو پھر اب وہ اس کو نیند والی شکل نہیں ہوتی ہے، پھر موت چاہے تو کبھی نیند میں آتی ہے، کبھی چلتے پھرتے آتی ہے، جس حالت میں بھی ہو انسان اس حالت میں موت آ جاتی ہے۔ تو یہاں پر بتانا مقصود ہے کہ سبحان اللہ، اللہ تعالیٰ تو اپنے بندوں پر اتنا غالب ہے کہ جب چاہے وہ لے سکتا ہے روح ان کی، قبض کر سکتا ہے، لیکن اس نے جو ایک وقت مقرر لکھ چکا ہے، کر چکا ہے وقت، اسی کے مطابق ان کو موت آتی ہے، اس سے پہلے آتی ہے نہ اس سے بعد میں آتی ہے، اور پھر اس نے ہماری حفاظت کے لیے فرشتے بھی مقرر کر رکھے ہیں، اگر موت کا وقت لکھا نہیں ہے تو کسی نہ کسی طرح سے حفاظت ہو جائے گی۔ آپ نے دیکھو کہ بعض اوقات ڈاکٹرز خود کہتے ہیں کہ ہم حیران ہیں کہ اتنی بڑی بیماری تھی اور کیسے اچھی ہو گئی، یہ ہم کہتے ہیں کہ معجزہ ہو گیا، کسی کا اتنا بڑا ایکسیڈنٹ ہو جاتا ہے اس کو کچھ بھی نہیں ہوتا، تو یہ بھی معجزہ ہوتا ہے۔ تو ایکچولی کیا ہوتا ہے، اللہ تعالیٰ کا فیصلہ تھا پہلے سے ہی کہ اس کی موت کا وقت ابھی لکھا ہوا ہی نہیں تھا، لہٰذا ایسے معجزات ہوتے ہیں۔ لیکن جب اللہ تعالیٰ کی طرف سے وقت لکھا جا چکا ہوتا ہے تو پھر کوئی چیز کمی بیشی نہیں ہو سکتی اس میں، پھر تو ڈاکٹرز یا کوئی بھی ہو دنیا کی کوئی طاقت اسے نہیں بچا سکتی جب اللہ تعالیٰ نے وقت مقرر کر رکھا ہو۔ ہم کبھی کبھی کہتے ہیں کسی کے بارے میں، کہہ رہے ابھی تو ہمارے سامنے چلتے پھرتے تھے، ابھی تو یہ کام کیا تھا انہوں نے، ابھی تو بات ہوئی تھی، یعنی اچانک موت آ جاتی ہے۔ تو جب تک موت لکھی ہوئی نہیں ہے تو کسی نہ کسی طرح سے حفاظت ہوتی ہے اور وہ اللہ تعالیٰ کے فرشتے ہی حفاظت کرتے ہیں، لیکن جب موت لکھی ہوتی ہے تو وہ فرشتے بھی پھر حفاظت نہیں کرتے، اللہ تعالیٰ ان کو بھی ہٹا دیتا ہے، یا ان کو معلوم ہوتا ہے کہ اس کا وقت لکھا ہوا ہے، لہٰذا اب اس کو یہ وقت موت آنی ہی ہے۔ تو اللہ تعالیٰ اپنے بندوں پر وہو القاہر فوق عبادی، تمام مخلوقات اور انسان اللہ تعالیٰ کے قانون کے تحت ہیں، اصل میں بالکل اس کے اللہ تعالیٰ کے سامنے بے بس اور مجبور ہیں۔ آپ دیکھیں کہ اللہ تعالیٰ نے انسان کی شکل و صورت اس کی ماں کے رحم میں ہی جیسی چاہے خود بنا دی، کسی کو اختیار ہے کہ اپنی شکل خود بنائے؟ نہیں، اس میں انسان کا اپنا کچھ عمل دخل نہ تھا۔ جب پیدا ہوا اور ماں کے پیٹ سے باہر آیا تو اس وقت بھی اس کی اپنی مرضی کچھ نہیں تھی، ہے نا، کوئی اس کا عمل دخل نہیں تھا، ماں باپ کے ہاتھوں مجبور تھا، بے بس تھا، ماں باپ نے ہی اس کی پرورش کی، پھر کھانے پینے پر مجبور تاکہ اس کی تربیت اور پرورش ہو، اسی طرح وہ بچپن جوانی بڑھاپے کے مراحل طے کرنے پر بھی مجبور ہے، اور جو کچھ اللہ تعالیٰ نے ہمارے لیے لکھ رکھا ہے وہ ہم اس کے لیے بے چین ہوتے ہیں کہ اللہ تعالیٰ نے انسان کی فطرت میں ہی بہت ساری چیزیں رکھ دی ہیں، کہ ایک پیدائش کا مرحلہ ہے، پھر پروان چڑھانا ہے، تربیت ہے، پڑھائی لکھائی ہے، کچھ بننا ہے، کچھ کمانا ہے، پھر شادی ہے، یہ ساری چیزیں، کسی کو اولاد دے، کسی کو اولاد نہ دے، کسی کو صرف بیٹے دے، کسی کو صرف بیٹیاں دے، کسی کو دونوں بھی نہ دے۔ تو انسان دیکھا جائے تو ایک طرح سے اللہ تعالیٰ کے حکم کے مطابق ہی زندگی گزار رہے، بس کچھ چیزوں میں اس کو عمل اور اختیار کی آزادی ہے، کچھ چیزوں میں اچھائی اور برائی کا فرق کرنے میں اس کو آزادی دی گئی ہے، چاہے تو اچھائی کو قبول کرے، چاہے تو برائی کو قبول کرے، اور اسی پر اس کی پکڑ ہوگی، اصل میں صرف یہ ایک جو بات ہے صرف اسی پر پکڑ ہوگی، ورنہ شکل و صورت میں، عمر میں، جوانی، بڑھاپا، اولاد، یہ سب اللہ تعالیٰ کی طرف سے لکھا ہوا ہے۔ اور اس کی موت کا وقت جب تک معین نہ ہو، موت کسی حال میں نہیں آئے گی اس کو، چاہے وہ کہیں سے گر جائے، کہیں وہ اس کا ایکسیڈنٹ ہو جائے، کہیں کچھ ہو جائے، کوئی بیماری آ جائے، لیکن اگر اس کی موت کا وقت نہیں لکھا ہے تو کسی صورت میں اس کو موت نہیں آئے گی، لیکن اگر اس کی موت کا وقت لکھا جا چکا ہے تو پھر ہر صورت میں اس کو موت آ کر رہے گی۔ تو جب موت کا فرشتہ اس کے پاس آ جاتا ہے تو پھر اس وقت کوئی حکیم، کوئی ڈاکٹر، کوئی مال و دولت کچھ کام نہیں آتے، قریبی رشتہ دار اس کو موت کے منہ سے نہیں بچا سکتے۔ رزق میں بھی انسان بہت حد تک مجبور ہے، ہر انسان چاہتا ہے کہ وہ امیر کبیر بن جائے، ہے نا، ہر ایک کی کیا خواہش ہوتی کہ میرے پاس بھی اتنا پیسہ ہو، مال و دولت ہو، لیکن کیا ہر ایک کو مل جاتا ہے؟ کتنے لوگوں نے آپ دیکھا ہوگا، آپ نے دیکھا ہوگا کتنے لوگوں نے اپنے انٹرویوز ڈالے ہوئے ہیں کہ ہم نے کیسے پیسے کمائے، ہم کیسے آگے بڑھے، ہم کتنے بڑے بزنس مین کیسے بنے، اتنے بڑے بزنس مین، تو کیا ہر کوئی ان کے انٹرویوز دیکھ کر اور ویسا کر کے بڑا بزنس مین بن جائے گا؟ نہیں، ہر ایک کے ساتھ معاملہ الگ ہوتا ہے، کسی کو نفع ہوتا ہے، کسی کو نقصان ہوتا ہے، جو اس کی قسمت میں لکھا ہوا ہے رزق اس کو اتنا ہی ملتا ہے۔ تو اسی طرح سے موت کے بعد پھر جو دوبارہ زندہ ہونا ہے اور اپنے اعمال کی جواب دہی کرنی ہے، اللہ تعالی کے سامنے جانا ہے، کھڑے ہونا ہے، تو پھر اس پر بھی انسان اسی طرح سے، یعنی اس کے اپنے اختیار میں نہیں ہے کہ اس کو ہر حال میں اللہ تعالیٰ کے آگے جانا ہی جانا ہے، کھڑے ہی ہونا ہے۔ جو بات یہاں کہی گئی ہے نا کہ تم میں سے پھر جو ہمارے فرشتے بھیجے ہوئے ہیں تو ہم تمہاری روح قبض کر لیتے ہیں، تمہیں موت دے دیتے ہیں، اور پھر اس میں ذرا سی کمی کوتاہی نہیں کرتے، تو تم کو وہاں پر پہنچنا ہے اور تم کو پھر اپنا حساب بھی دینا ہے، کیونکہ آخرت کس کے قائم کی گئی، اسی بات کا ذکر جو اگلی آیت میں کیا گیا کہ ثم ردوا الى الله مولاهم الحق الا له الحكم وهو اسرع الحاسبين۔ سبحان اللہ، اتنی چھوٹی سی آیت میں اتنی جامع بات کہی گئی ہے کہ ثم پھر ردوا لوٹائے جاتے ہیں، الى الله اللہ کی طرف، وہ مولاهم وہی مالک ہے، الحق سچا ان کا، اللہ خبردار، لہ الحکم اسی کے لیے ہے فیصلہ، وہو اسرع الحاسبین وہ بہت جلد حساب لینے والا ہے۔ پھر ان روحوں کو اللہ تعالی کی طرف لوٹایا جاتا ہے جو ان کا حقیقی مالک ہے، سن لو فیصلے کے جملہ اختیارات اسی کے پاس ہیں اور اسے حساب لینے میں کچھ دیر نہیں لگتی۔ تو اب وہاں جب کھڑے ہونا ہے آخرت میں اللہ تعالیٰ کے آگے کھڑے ہوں گے، کیونکہ موت کا تو اختیار ہمارے ہاتھ میں نہیں ہے نا کہ ہم اپنی مرضی سے کہیں کہ اللہ تعالیٰ ابھی تو مجھے تھوڑے سے عمل کرنے ہیں، اللہ تعالیٰ مجھے تھوڑی زندگی اور دے دیجیے، یا اللہ تعالیٰ مجھے تو ابھی اپنے بچوں کی شادیاں کرنی ہیں، یا فلاں فلاں کام رہ گئے تو میں تھوڑی سی مہلت مانگ لوں اللہ تعالیٰ سے. ایسے ہو سکتا ہے بھلا؟ کبھی کسی نے مہلت مانگی؟ اور اگر مانگی بھی تو کیا اس کو مہلت دی گئی؟ ایسا ہوا کبھی؟ کبھی بھی نہیں. جب موت آتی ہے تو نہ بتا کر آتی ہے اور نہ ہی آپ کو ٹائم پیریڈ دیتی کہ ٹھیک ہے تم توبہ کر لو، تھوڑے سے نیک عمل کر لو تاکہ تمہارے گناہ معاف ہو جائیں. نہیں، کوئی اس کا ہمیں نہیں معلوم کہ کیا وقت مقرر ہے، لیکن اللہ تعالیٰ کو معلوم ہے کہ اس کا وقت کب مقرر ہے، اور وہ اسی وقت آتی ہے، اس میں ذرا سی بھی کمی کوتاہی نہیں کی جاتی. اور پھر ہم سب کو اللہ تعالیٰ کی طرف لوٹ کر جانا ہے، ہمارے اختیار ہی نہیں، ہم چاہیں یا نہ چاہیں. ہر ایک کو اللہ تعالیٰ کے سامنے جا کر کھڑے ہونا ہے، اپنا حساب کتاب دینا ہے، سارے اعمال نامے اس کے جو ریکارڈڈ ہیں سب اس کے سامنے پیش کر دیے جائیں گے، اور پھر اس کا حساب لیا جائے گا. کہ انسان یہاں پر مجبور محض نہیں ہے، یعنی کیا اس کی خواہش ہوگی کہ وہ جا کر کھڑا ہو جو نافرمان بندہ ہوگا؟ تو آپ بتائیں کہ اس کی خواہش ہوگی کہ وہ اللہ تعالیٰ کے سامنے کھڑا ہو حساب کتاب دینے کے لیے؟ وہ تو بھاگے گا وہاں سے، لیکن وہ مجبور ہے، کچھ کر ہی نہیں سکتا، اس کے لیے کوئی جائے قرار یا جائے فرار ہے ہی نہیں. وہ وہاں سے بھاگ ہی نہیں سکتا، پلٹ ہی نہیں سکتا، اس کو ہر حال میں اللہ کے آگے کھڑے ہی رہنا ہے، حساب دینا ہی دینا ہے، اور اعمال کی جزا اور سزا بھگتنا ہی بھگتنا ہے. نیک اعمال کیے ہوں گے تو ثواب ملے گا، اور اللہ تعالیٰ کی نافرمانی کی ہوگی تو اس کو سزا ہر حال میں مل کر رہے گی، کیونکہ اللہ تعالیٰ بہت انصاف پسند ہے. تو انسان کا، یعنی اس کی اپنی مرضی کا اس میں کوئی عمل دخل نہیں ہوگا، اس کو اس کی طرف لوٹنا ہی لوٹنا ہوگا. تو اللہ تعالیٰ کے جو کاتب ہیں، فرشتے ہیں، دراصل وہ کوئی کمی نہیں کرتے. یہ جو لفظ اوپر آیا نا 61 میں کہ وَهُمْ لَا يُفَرِّطُونَ، آپ سوچیں کہ قیامت کے دن جب انسان اپنا اعمال نامہ دیکھے گا تو سورہ کہف میں ہم کیا پڑھتے ہیں کہ ہائے یہ کیسی ہے کتاب، مالی حاضر کتاب، کیسی ہے کتاب، کیا نہیں چھوڑا اس نے، کچھ بھی نہ چھوڑا، نہ کوئی چھوٹی بات چھوڑی ہے، نہ کوئی بڑی بات چھوڑی ہے، بلکہ ہر چیز اس کتاب میں درج ہے. کہا جاتا ہے کہ ہمارا ہنسنا، ہمارے ایون ہمارے چہرے کے جو ایکسپریشن ہے، جو ہم نے کسی کو دیکھ کر بنائے تھے، یعنی کسی کو طنزیہ انداز میں دیکھا تھا، کسی کو آنکھوں ہی آنکھوں میں طنز کیا تھا، کسی کا آنکھوں ہی آنکھوں میں مذاق اڑایا تھا، یعنی زبان سے کچھ نہ بھی کہا لیکن ہمارے چہرے اور ہمارے آنکھوں کے ایکسپریشنز، اس کو بھی ریکارڈ کر لیا جاتا ہے اور ریکارڈ کر لیا جائے گا، اور ہمیں قیامت کے دن بتایا جائے گا کہ دیکھا تم نے زبان سے تو مذاق نہیں اڑایا تھا فلاں کا، زبان سے تو تم نے تصدیق نہیں کی تھی فلاں کی، لیکن تمہارے چہرے کے اور آنکھوں کے ایکسپریشن یہ ظاہر کر رہے تھے کہ تم ان کا مذاق اڑانا چاہتے تھے، اور تم اڑا رہے تھے آنکھوں ہی آنکھوں میں ان کا مذاق. ایون ہمارے ہونٹوں کی جو حرکت ہے کہ ہم نے کچھ نہیں کہا زور سے، ہم ہونٹوں ہی ہونٹوں میں ہم نے کچھ بڑبڑائے، یعنی کسی کو ہماری آواز نہیں گئی لیکن ہم نے کسی پر طنزیہ جملے کہے اندر ہی اندر، وہ سب کے سب ہمارے ریکارڈ ہو رہے ہیں. تو قیامت کے دن جب ہم اپنا اعمال نامہ دیکھیں گے تو ہم کو خود حیرت ہوگی، ہم کو خود یقین نہیں آئے گا کہ ہاں یہ کیسا اعمال نامہ ہے، یہ ریکارڈ میں اس دفتر میں تو ہر چیز درج ہے، ہر چیز لکھی ہوئی ہے. تو اللہ تعالیٰ فرمائے کہ ہمارے جو فرشتے ہیں، یفرتون، فرت یفرتو تفریت ہے نا، یعنی افراد اور تفریت ہم جو لفظ کہتے ہیں اسی سے کہ کمی کرنا یا زیادتی کر جانا. تو جو اللہ تعالیٰ کے فرشتے ہیں وہ کسی چیز میں کوئی کمی نہیں کرتے، ہر چیز لکھتے جا رہے ہیں، ہر چیز درج ہو رہی ہے کتاب میں، کوئی ایک چیز بھی ہماری چھوڑی نہیں گئی، نہ چھوٹی نہ بڑی. تو یہ بات یاد رکھیں کہ ایک تو پہلی بات کہ وہ هو القاهر فوق عباده، کہ وہ غالب ہے اپنے بندوں پر، وہ اپنا حکم ان پر نافذ کرتا ہے، بندے کا کوئی اختیار نہیں ہے. اور پھر اس نے فرشتوں کو بھی مقرر کر رکھا ہے، محافظ فرشتوں کو، جو اپنے بندوں کے، یعنی ان بندوں کے اعمال لکھ رہے ہیں، محفوظ کر لیتے ہیں. جیسے کہ سورہ انفطار میں ہم پڑھتے ہیں نا، روزانہ ہی پڑھتے ہوں گے آپ نماز میں، سورت چھوٹی سورت ہے، تو وَإِنَّ عَلَيْكُمْ لَحَافِظِينَ كِرَامًا كَاتِبِينَ يَعْلَمُونَ مَا تَفْعَلُونَ، اور تم پر نگہبان مقرر ہیں، باعزت تمہاری باتوں کو لکھنے والے ہیں، جو کچھ تم کرتے ہو اسے وہ جانتے ہیں، ہے نا. سورہ قاف میں آتا ہے، بہت ہی امپورٹنٹ آیت ہے سورہ قاف کی بھی، عن الیمین و عن الشمال قعید ما یلفظ من قول الا لدیہ رقیب عتید، اس کے دائیں اور بائیں جانب بیٹھے ہوتے ہیں وہ فرشتے، جب وہ کوئی بات کہتا ہے تو ایک نگہبان اس کے پاس تیار رہتا ہے، کہ انسان اپنی زبان سے کوئی لفظ نہیں نکالتا کہ ہمارے حاضر باش نگرانوں سے لکھ لیتے ہیں. تو سبحان اللہ، آپ دیکھیں کہ اللہ تعالیٰ نے यानी अल्लाह ताला तो जानता ही जानता है, उसका इल्म तो हर चीज पर मुहित है अल्हम्दुलिल्लाह। वो तो एक पत्ता गिरने को जानता है, तो हमारे दिलों के हाल या हमारे आमाल को क्यों ना जानेगा। लेकिन उसके अलावा अल्लाह ताला ने बतौर रिकॉर्ड महफूज रखने के फरिश्तों को भी मुकर्रर कर दिया, और वो भी कातिब है लिखने वाले, किरामन कातिबीन, लिखने वाले हैं, वो लिख कर भी रिकॉर्ड को महफूज कर रहे हैं हमारा। तो आप बताइए कि कोई जाए पनाह या जाया करार हो सकती है अल्लाह ताला के अलावा? कहाँ बचकर जाएंगे और भागेंगे हम, या कहाँ हमें पनाह मिलेगी? सिवाय अल्लाह के कोई पनाह देने वाला होगा हमें? तो फरिश्ते मुकर्रर हैं, कुछ फरिश्ते हैं जो हमारा आमालनामा लिख रहे हैं, कुछ फरिश्ते हमारी हिफाजत के लिए हैं, कुछ फरिश्ते मौत के लिए मुकर्रर हैं, जो किसी भी इंसान को फौत करने में कोई कोताही नहीं करते। जब उनको हुक्म दे दिया जाता है कि फलां की मौत का वक्त आ गया, बस वो जाकर फौरन उसकी रूह कब्ज कर लेते हैं, कोई कमी कोताही नहीं करते। जो कजा जो कदर उनके लिए मुकर्रर कर दी गई है, जो मुद्दत उनके लिए लिख दी गई है, उसमें एक घड़ी का ना इजाफा कर सकते हैं ना एक घड़ी की कमी कर सकते हैं। सुभान अल्लाह, बस वो अल्लाह ताला के हुक्म को नाफिज करने में लगे रहते हैं। और ये मौत और हयात, बरज़ख, जो कुछ इसमें खैर और शर है, ये सब अल्लाह ताला की तरफ लौटाए जाएंगे हमारे अमल, जो उनका सच्चा मालिक है। यानी हमने जो खैर किया था, शर किया था, जो भी अमल हमारे हुए थे दुनिया में, वो सब अल्लाह की तरफ लौटाए जाएंगे, और अल्लाह ताला ही इन सब का मालिक है। और अपनी तदबीर को नाफिज करना उसी के अख्तियार में है, हुक्म भी उसी का है, फैसला भी उसी का है, वो इंसाफ करने वाला भी है। उसने किताबें नाजिल की, रसूलों को भेजा था कि इंसान अपने आमाल को दुरुस्त कर ले, लेकिन लोगों ने क्या किया कि अल्लाह के रसूलों को झुटलाया, उसकी किताबों को झुटलाया। आज देखा जाए तो आप देखें, हम रसूलों को नहीं झुटलाते हैं ना, हम तो तमाम रसूलों पर ईमान लाते हैं ना, लेकिन हम किस चीज को झुटलाते हैं आज? जो अल्लाह ताला ने शरीयत नाजिल की है, जो अल्लाह ताला ने अहकामात नाजिल किए हैं, जो अल्लाह ताला ने हलाल और हराम के और अखलाक की बातें हमको बताई हैं कुरान में, अवामिर और नवाही हैं, उसको झुटलाते ही नहीं झुटलाते हैं आज हम, देखा जाए तो खुद मुसलमान भी। तो इसी वजह से उनकी पकड़ होगी फिर, कि जिन लोगों ने रसूलों की बात ना मानी और रसूलों के लाए हुए पैगाम को ना माना, या उनकी लाई हुई किताब और शरीयत को ना माना, तो फिर तब उनसे पकड़ का मामला होगा, उनको जजा और सजा दी जाएगी। तो अल्लाह ही का हुक्म है, उसी का फैसला है, वो अकेला जिसका कोई शरीक नहीं फैसले का मालिक है, और वो बहुत जल्द हिसाब लेने वाला है, क्योंकि उसका इल्म भी कामिल है और उसने उन आमाल को भी महफूज किया हुआ है, और वो पहले से ऑलरेडी लोहस महफूज में भी मौजूद थे, सब थे। तो सुभान अल्लाह, अल्लाह ताला अपनी तखलीक और तदबीर में मुतफ़ी अहद है, तन्हा है, वो अपने बंदों पर गालिब है, वो अपने बंदों के तमाम आमल को जानता है, वही हुक्म नाफिज करता है, वही हुक्म नाजिल करता है, हर चीज का मालिक वही है। फिर क्यों तुम अल्लाह ताला से मुंह मोड़कर किसी और की पूजा करते हो? क्यों अल्लाह ताला के अलावा किसी और को खुदा बनाते हो? या ऐसे लोगों को तुम उनकी बंदगी करते हो जो कि जिनका खुदाई में कोई अख्तियार नहीं है, जिनके पास कोई पावर नहीं है, जो किसी चीज के मालिक नहीं है, ना नफा के मालिक है ना नुकसान के मालिक है। और अल्लाह ताला अपने इरादे को, अपनी हुक्म को नाफिज करने वाला है, फैसला उसी का है, उसी की तरफ हमें लौट कर जाना है। तो ये जो हस्तियां जिनको तुम शरीक ठहराते हो अल्लाह ताला के साथ, क्या वो किसी इरादे की और इख्तियार की मालिक हैं? नहीं, वो तो कुछ भी नहीं, खुद अपना बचाव नहीं कर सकते वो, तो क्या दूसरों का बचाव करेंगे? तो तुम क्यों खुलेआम फिर शिर्क करते हो? और अल्लाह ताला की अजमत को तुम क्यों नहीं मानते, जबकि वो तुम्हें रिस्क दे रहा है, तुम्हारे इतने शिर्क करने पर भी तुम्हें रिस्क से नवाजता है? तो सुभान अल्लाह, अल्लाह ताला की अजमत इतनी ज्यादा है, अगर इन्हें मालूम हो जाए कि अल्लाह ताला कितना हलीम है और उसका अफू और उसकी रहमत उन पर कैसे साया किए हुए है, तो उनके दिल में खुद ख्वाहिश पैदा हो, जब वो अल्लाह की मारिफत जान लेंगे तो उनके दिल में खुद ख्वाहिश पैदा होगी कि हम खुद अल्लाह की तरफ खींचे चले जाएं, और फिर वो अल्लाह ताला की मोहब्बत में सबसे आगे बढ़ जाएंगे। आप देखें, इसलिए मारिफत इलाही बहुत ज्यादा जरूरी है। अल्लाह ताला की किबरियाई, उसकी अजमत, उसकी शान, जब उसका इल्म हमें होगा, उसकी सिफात का हमें इल्म होगा, तो हम कभी भी अल्लाह ताला को छोड़कर कहीं नहीं भागेंगे इधर उधर, और हमारी मोहब्बत सबसे बढ़कर अल्लाह के लिए होगी फिर। लेकिन लोग क्या करते हैं, न इस तरह सोचते हैं और ना ही उसके मुताबिक अमल करते हैं, अकल से आ रही हैं लोग। तो सुभान अल्लाह, आप देखें कि सूरह अनाम क्यों इतनी खूबसूरत सूरत है, कि مکی صورت ہے نا، اس میں وہی اللہ تعالیٰ کا تعارف کروایا گیا ہے، اللہ تعالیٰ کی اختیارات ہمیں بتائے گئے کہ سبحان اللہ، اللہ تعالیٰ ہر چیز کا تنہا خالق اور مالک ہے، کوئی اس کے کسی بھی طرح سے اس کے ساتھ شریک نہیں ہو سکتا۔ تو ہماری ساری دعائیں کس کی طرف ہو؟ اللہ کی طرف ہو، اللہ ہی سے دعائیں کریں۔ ہماری ساری محبت کس کے لیے ہو؟ والذین آمنوا اشد حبا للہ، اللہ کے لیے ہو، اسی سے، اسی کی خاطر محبت کریں کسی سے، اور اسی کی خاطر اگر کسی سے بغض رکھنا ہو بغض رکھیں، ورنہ نہیں، ہمیں اجازت نہیں ہے اس کی۔ اور ایسے لوگ اپنے ایمان کو پھر مکمل کرتے ہیں جیسے کہ حدیث سے پتہ چلتا ہے۔ تو اللہ تعالیٰ کی معرفت، اس کی عظمت کو جاننا ضروری ہے تاکہ پھر ہم اس لحاظ سے اس کا حق ادا کرنے والے بنیں، کوشش کریں اس کا حق ادا کرنے کی۔ پھر اس کے بعد اس حقیقت کی طرف ہمیں لایا جا رہا ہے جو مشرکین مکہ بہت اچھی طرح جانتے تھے اور کرتے تھے۔ آیت نمبر 63 دیکھیے، قل من ينجيكم من ظلمات البر والبحر تدعونه تضرعا وخفيا لئن انجانا من هذه لنكونن من الشاكرين قل الله ينجيكم منها ومن كل كرب ثم انتم تشركون۔ قل، کہہ دیجئے، من ينجيكم، کون نجات دیتا ہے تمہیں، من ظلمات، خشکی اور تری کے اندھیروں سے، البری والبحر، یعنی جو ظلمات اندھیرے ہیں، بر خشکی، بحر سمندر، جب تم پکارتے ہو، تدعونہ پکارتے ہو تم اسے، تدرعن عاجزی سے، وہ خفیتن اور چپکے چپکے، لئن اگر انجانا وہ نجات دے دے، منہا دہی ہمیں اس سے، لنکونن تو ضرور ہو جائیں گے ہم، من الشاکرین شکر گزاروں میں سے۔ قل اللہ، کہہ دیجئے، اللہ ہی ينجيكم نجات دیتا ہے، منہا اس سے، اللہ ہی تمہیں نجات دیتا ہے اس سے، ومن کل کرب اور ہر غم سے، ثم پھر انتم، تم تشرکون شریک ٹھہراتے ہو۔ روانی والا ترجمہ دیکھیے، آپ ان سے پوچھئے کہ بحر و بر کی تاریکیوں میں پیش آنے والے خطرات سے تمہیں کون نجات دیتا ہے، جسے تم عاجزی کے ساتھ اور چپکے چپکے پکارتے ہو، کہ اگر اس نے ہمیں اس مصیبت سے نجات دے دی تو ہم ضرور اس کے شکر گزار ہوں گے۔ آپ ان سے کہیے کہ اللہ ہی تمہیں اس مصیبت سے اور ہر سختی سے نجات دیتا ہے، پھر بھی تم اس کے شریک ٹھہراتے ہو۔ سبحان اللہ، آپ واقعی میں دیکھیں کہ اللہ سبحانہ وتعالی کتنا درگزر کرنے والا ہے کہ انسان دعائیں مانگتا ہے اللہ تعالیٰ سے، جب اللہ تعالیٰ اس کو اس کرب سے، اس تکلیف سے نجات دے دیتا ہے، تو انسان نے جتنی وعدے کیا تھا اللہ تعالیٰ کے ساتھ وہ سب بھول جاتا ہے، اور پھر واپس ویسے ہی شرک کرنے لگتا ہے۔ کتنا ناشکر ہے نا انسان، حالانکہ وعدے کرتا ہے اللہ تعالیٰ سے، اچھا میرے فلاں کام ہو جائے، اللہ تعالیٰ بس میں شکر گزار بنوں گی تیری، یا ہم ایسے کریں گے، ہم ویسے کریں گے، لیکن وہ بھول جاتا ہے اپنے رب کو، اور پھر دنیا میں مگن ہو جاتا ہے۔ تو یہاں پر ایک بہت ہی بڑی حقیقت کا اصل میں ذکر کیا گیا ہے کہ کیسے انسان اللہ تعالیٰ سے مشکل میں دعائیں مانگتا ہے، کیسے جھکتا ہے اس کے آگے، کیسے عاجزی اختیار کرتا ہے، کیسے چپکے چپکے، رو رو کر، گڑ گڑا کر اس سے دعائیں مانگتا ہے، چاہے وہ خشکی ہو، چاہے وہ تری ہو، زمین ہو یا سمندر ہو، اندھیرے ہو اس کے، سمندر کا اندھیرا ہم سب جانتے کہ کیسا اندھیرا ہوتا ہے، تو جب وہاں پر اللہ تعالیٰ تمہیں طوفان میں مبتلا کرتا ہے تو تم کیسے اللہ تعالیٰ کو پکارتے ہو، اور تم وعدہ کرتے ہو اللہ تعالیٰ سے کہ اگر ہم سے یہ مصیبت ٹل جائے تو ہم ضرور شکر گزار بنیں گے، لیکن پھر انسان کیا کرتا ہے، پھر اپنی عادتوں میں مبتلا ہو جاتا ہے، وہی پرانی روش پر چلنے لگتا ہے کہ اگر اس نے ہمیں بچا لیا تو اس مصیبت سے جس میں ہم گرفتار ہیں، اس کو دور ہو جانے کے بعد، اس کے دور ہو جانے کے بعد ہم ضرور اللہ کے شکر گزار بنیں گے، لیکن کیا کرتے ہیں، پھر اللہ تعالیٰ کو بھول جاتے ہیں۔ یعنی شکر میں کیا چیز آتی ہے، تین چیزیں آتی ہیں شکر میں، کہ اس کی نعمت کا اعتراف کریں گے، اس نعمت کو اپنے رب کی اطاعت میں استعمال کریں گے، اور اس نعمت کو اس کی نافرمانی میں صرف کرنے سے بچیں گے۔ یہ بیسیکلی تین چیزیں آتی ہیں شکر گزاری میں، یعنی جو اللہ تعالیٰ نے ہم نے نوازا ہے اس کو اللہ کے راستے میں خرچ کریں گے، اللہ تعالیٰ کی خوشنودی کے لیے خرچ کریں گے، اس کو اللہ تعالیٰ کے راستے میں لگائیں گے، چاہے وہ مال ہو، صلاحیت ہو، جو کچھ ہو، اور اس نعمت کا اعتراف بھی کریں گے، یعنی بار بار ذکر کرتے رہنے کہ الحمدللہ اللہ تعالیٰ نے ہمیں اس نعمت سے نوازا ہے، اور پھر اس نعمت کو اللہ تعالیٰ کی نافرمانی کے کاموں میں لگانے سے بچے رہیں گے۔ تو اللہ تعالیٰ فرمائے کہ کہہ دیجئے کہ اللہ تعالیٰ ہی تو ہے تمہیں جو ہر مصیبت سے بچاتا ہے، हर मुश्किलात से तुम्हें निजात दिलाता है, फिर भी तुम उसके साथ शरीक ठहराते हो। और तुम अल्लाह ताला के बारे में जो अल्लाह ताला से वादे करते हो तुम उसको पूरा नहीं करते और अल्लाह ताला की नेमतों को भूल जाते हो, जबकि अल्लाह ताला तो तुम्हें हर मुश्किल में आसानी देता है, निजात देता है। क्या अल्लाह ताला अपने बंदों को भूला है? नहीं, वो तो अपने बंदों को जो उसके नाफरमान भी हैं उनकी भी दुआएं कबूल करता है और उनको भी उस मुश्किल से निजात दिलाता है। लेकिन तुम क्या अपना वादा पूरा करते हो? और ये अब देखिए, ये हर एक की आदत है, यानी चाहे वो गैर मुस्लिम हो चाहे मुसलमान हो। आज आप खुद बताइए, हम सब मुसलमान, क्या आज हम नाशुक्र नहीं है? है कि नहीं? कितनी नेमतों से अल्लाह ताला ने हमें नवाजा है। और अगर हम फलस्तीन के तनाजुर में अपने आप को देखें तो आप बताइए कि हम पर कितना शुक्र वाजिब होता है। मैं तो कहती हूँ कि अगर हम सजदे से सर ना उठाए ना, तब भी हम अल्लाह ताला की कोई एक नेमत का भी शुक्र अदा नहीं कर सकते, ये हक अदा नहीं कर सकते। सुभान अल्लाह, अल्लाह ताला ने हमें माल और दौलत से, अच्छे रिस्क से, औलाद से, सब कुछ चीजों से नवाजा अल्हम्दुलिल्लाह। और कोई एक छोटी सी चीज का रोना लेकर हमें नहीं बैठना चाहिए कि अगर किसी को औलाद नहीं है तो वो उसको लेकर मायूसी का शिकार ना हो जाए कि हाय मेरी जिंदगी में अब क्या हो सकता है, मेरी तो जिंदगी का कोई मकसद ही नहीं रहा। ये शैतान की तरफ से दरअसल उकसावा है ये बंदों के लिए। अगर अच्छी जॉब नहीं है, कम सैलरी वाली जॉब है, उसको लेकर बैठ जाना, औलाद नहीं है उसको लेकर बैठ जाना, अगर बेटा नहीं है उसी को लेकर बैठ जाना, या अच्छा घर नहीं है उसको लेकर बैठ जाना और शिकायतें करते रहना अल्लाह ताला से। तो आप देखेंगे एक चीज अगर नहीं है तो आप ये भी तो देखेंगे 99 चीजें तो मौजूद है आपके पास अल्हम्दुलिल्लाह। आपको अल्लाह ताला ने अमन अमान दिया है, हो सकता है अल्लाह ताला ने आपको इतने अच्छे चाहने वाले रिश्ते दिए हों, आपके मिलने जुलने वाले दोस्त अहबाब दिए हों, अल्लाह ताला ने आपको दीन की समझ दी हो। ये तो कितनी बड़ी शुक्रगुजारी की मुस्तहिक बात है, ये दीन की समझ का मिलना। ये भी अल्लाह ताला जिसके साथ भलाई का इरादा करता है, मैं युरीदुल्लाहु बिही खैरन युफक्किहु फिद्दीन, उसको दीन की समझ अता करता है। तो आपके साथ तो अल्लाह ताला ने भलाई का इरादा किया, अगर आपको दीन की समझ है तो ये भी शुक्र का मौका है। असल में इस पर हजारों लाखों दफा शुक्र बनता है। तो अल्लाह ताला तो हमें नवाजता ही रहता है, उसकी नेमतें इतनी ज्यादा है कि हम कितना भी शुक्र अदा करना चाहे तो हम उसका हक अदा कर ही नहीं सकते। एक शख्स था, एक बहुत अच्छी कहानी बताई जाती है, मतलब वो सच्चा वाकया थी तो उसको फिर कहानी की शक्ल में पेश किया गया, कि जो मस्जिद के सामने मांगने के लिए आता था, और एक शख्स कार में बैठकर आता था नमाज पढ़ने के लिए, और ये मस्जिद के बाहर बैठा रहता था मांगते हुए। तो लेकिन हट्टा कट्टा था, यानी उसके दोनों पैर सलामत थे, दोनों हाथ सलामत थे। तो उसने कार में बैठने वाले के बारे में सोचा कि वाह कितना खुशकिस्मत है, देखो कार में बैठा है कितना अमीर है, और मैं तो कितना गरीब हूं, मैं महरूम हूं। तो उसने कार को रोक कर उससे मांगा कुछ, तो कार वाले ने अपना शीशा नीचे करके कहा कि क्या तुम मुझे कुछ दे सकते हो, क्योंकि वो जो फकीर था मांगने वाला वो कह रहा था कि तुम तो कितने अमीर हो, कितने खुशकिस्मत हो, तुमको तो कितना कुछ दिया है अल्लाह ताला ने। तो उसने वो कार में बैठने वाले ने अपना दरवाजा खोला कार का, तो देखा कि उसका एक पैर नहीं था, यानी एक पैर से माजूर था वो, जिसको हम लूला लंगड़ा कहते हैं ना, उस तरह से। तो कार वाले ने कहा कि अच्छा तुम ऐसा करो कि मैं तुम्हें 1 लाख देता हूँ या 2 लाख देता हूँ, तो मुझे अपना एक पैर दे दो। तो वो मांगने वाला फकीर फौरन पीछे हट गया, कहने लगे कि नहीं मैं भला अपना पैर कैसे दे सकता हूँ, फिर तो मैं खुद मोहताज हो जाऊंगा। तो कार वाले ने कहा कि फिर अमीर तुम हुए या मैं हुआ, तुमको तो अल्लाह ताला ने हाथ पैर सब नवाज सबसे नवाजा है, तो फिर अमीर तो तुम हुए, तो क्यों इस तरह से लोगों से मांगते फिरते हो, जब अल्लाह ताला ने तुम्हें हाथ पैर दिए तो तुम कमाओ, उससे मेहनत की कमाई खाओ, तो तुम तो मेरे से अमीर हो गए। अगर तुम एक पैर 2-3 लाख 2-3 करोड़ में भी नहीं देना चाहते तो तुम तो मुझसे ज्यादा अमीर हुए फिर। तो ऐसे ही हमको देखना चाहिए अपने आसपास, अगर हमको कभी कमी और महरूमी महसूस हो और शैतान हमें बहकाए कि अच्छा रे मेरे पास ये भी नहीं है, मेरे पास वो भी नहीं है, मेरे ये फुला काम अटके हुए, मेरे वो काम नहीं हुआ, मैं इससे महरूम हूं, मुझे वो नहीं है, मुझे ये नहीं है, तो आप ये सोचें कि जो है उस पर सोचें और गौर करें, और लोगों को देखें कि जिनके पास कुछ भी नहीं है, आप बताएं कैसे वो करेंगे पूरा। अभी जब अभी सीज फायर होने वाला या हो गया है, तो मैं सोचती हूँ, मैं वही सोच रही हूँ 2-3 दिन से कि वो अपने टूटे हुए घरों को कैसे वापस दोबारा रीबिल्ड करेंगे, कुछ भी नहीं बचा उनके पास। और सबसे बड़कर जो उन्होंने अपने प्यारों को खोया है, यानी आप सोचें कि अभी जो मंजर बताया गया है कि जिसमें सिर्फ बच्चे लड़के ही लड़के हैं, कोई 10 साल का है, कोई 8 साल का है, कोई 12 साल का है, वो नमाज जनाजा पढ़ने अपने वालिदैन की और रो रहे हैं, क्या बच्चा उनके पास? आप बताइए कि ये छोटे यंग बच्चे, ये क्या है उनके पास? ना उनके माँ बाप है, ना घर है, ना कोई रिश्तेदार है। पर हर कोई परेशान हाल है तो कोई उनकी परेशानी कैसे दूर करेगा। जो छोटे बच्चे हैं जो माँ बाप से महरूम हो गए हैं, तो हम पर कितना शुक्र वाजिब होता है आप बताइए, है कि नहीं। एक तबई मौत इंसान मरता है तो एक अलग बात होती है, उसको सुकून और करार आ जाता है कि ठीक है तबई मौत मरा है, कुदरती मौत मरा है। लेकिन जब आपको मालूम हो कि आपके प्यारों को जानबूझकर मारा गया, वो जिंदा थे, तो कितनी कितनी जानलेवा होती है ये तकलीफ। तो अल्लाह का शुक्र अदा करें, हमको शुक्रगुजार बनना चाहिए। और हम वादे करते हैं बड़े अल्लाह ताला से, बहुत ज्यादा वादे करते हैं कि अल्लाह ताला बस मेरे फलां काम हो जाए, अल्लाह ताला मैं हमेशा ऐसा करूंगी, अल्लाह ताला मैं हमेशा वैसा करूंगी। और ये जो 100 शुक्राने के नफिल है, ये कहीं से साबित नहीं है। जो हम कहते हैं कि अच्छे शुक्राने के नफिल पढ़ूंगी, नहीं नहीं, शुक्राना क्या है असल में? अल्लाह ताला की नेमतों का एतराफ है कि आप एतराफ करें कि आपको अल्लाह ताला ने क्या कुछ अता किया है, फिर उन नेमतों को अल्लाह ताला की इताअत में खर्च करना है शुक्रगुजारी, और फिर उन नेमतों को अल्लाह ताला की नाफरमानी से बचाना है, यह है शुक्रगुजारी। वरना जुबान से 100 दफा भी कोई कह दे कि अल्लाह तेरा शुक्र है, अल्लाह तेरा शुक्र है, और फिर सारे काम वैसे जो अल्लाह ताला की नाफरमानी वाले हों, या कोई उन सलाहियतों को अल्लाह की राह में इस्तेमाल ना करना, तो ये शुक्रगुजारी थोड़ी हुई। तो बहरहाल, तो शुक्र क्या है? दरअसल इमाम बगवी कहते हैं कि शुक्र वो है, वह हुआ मारिफतुन नेमा, कि उसकी मारिफत आपको हासिल हो। जो अल्लाह ताला ने आपको नेमतें दी हैं, आप उसको जाने पहचाने और उसको उस जगह लगाएं जहां उसको लगाने का हक था, सही हक, यह है शुक्रगुजारी। अब देखें कि जैसे आपको लास्ट टाइम भी वो बताया था ना कि इकरमा बिन अबी जहल का बताया था या नहीं बताया था, कि यहां जो हम पूरी आयतों को सामने देखकर जो बात हमारी समझ में आती है कि जो पुकारते हैं तुम उसको खुश्की और तरी में, बहरोबर में, तदरुअन व खुफिया, चुपके चुपके और गिड़गिड़ाकर, और कौन देता है तुम्हें निजात? तो इकरमा बिन अबी जहल ने क्या कहा था जब फतेह मक्का के मौके पर वो भाग गए थे वहां से, उनकी बीवी ने उनको कहा भी कि मैं रसूल अकरम से आपकी जान की अमान मांग लूंगी, आप मत जाइए। उन्होंने कहा था कि मेरा जुर्म ऐसा है कि मुझे जान की अमान नहीं मिलेगी, मुझे मार दिया जाएगा। और ये सोचकर वो मक्का से भाग निकले। उनकी बीवी ने रसूल अकरम से उनकी जान की अमान ले ली और फिर उनको ढूंढती रही। अब ये इकरमा बिन अबी जहल जद्दा के साहिल पर पहुंच चुके थे और वहां पर कोई कश्ती या कोई जहाज सवार तैयार था, उस पर वो सवार हो गए। और जब आगे पहुंचे समंदर में, तो बहुत ज्यादा तूफान ने घेर लिया उस जहाज को, कश्ती को। तो वहां उन्होंने देखा कि सारे ही लोग अल्लाह ताला को पुकार रहे हैं, फिर उनको कोई अपने देवी देवता याद नहीं आए, कोई माबूद याद नहीं आए जो उन्होंने बना रखे थे, न कोई लात, न उज्जा, न मनात, कोई नहीं याद आया, बस अल्लाह को पुकार रहे थे। और ये हमको पूरी हिस्ट्री में ही बात मिलती है, जमाने जाहिलियत के अशआर में तक ये जिक्र मिलता है कि वो लोग मुश्किल के वक्त अल्लाह को ही पुकारते थे और पैदा करने का मालिक वो अल्लाह ताला ही को समझते थे। अल्लाह का लफ्ज हमको मिलता है उनकी पूरी लिटरेचर में। तो वो अल्लाह को पुकार रहे थे, आसमान की तरफ नजरें उठा रहे थे। तो इकरमा बिन अबी जहल ने सोचा, आप देखें ये गौर करने वाला दिल भी चाहिए असल में, अगर ये गौर करने वाला दिल मिल गया इंसान को, तदब्बुर करने वाला, तो उसकी निजात ही निजात है। तो उन्होंने सोचा कि अच्छा, ये तो लोग अल्लाह ही को पुकारे हैं और यही बात तो अल्लाह का बंदा यानी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम हमें इतने सालों से कह रहे हैं कि तुम आओ एक अल्लाह की तरफ, उसी को अपना रब मानो, तो हम उसकी बात नहीं मान रहे थे और यहां तो हम पुकार रहे हैं अल्लाह ताला ही को। तो उन्होंने तभी इरादा किया था कि अल्लाह ताला अगर तूने मुझे इस तूफान से निजात दे दी तो मैं जरूर वापस जाकर इस्लाम कबूल कर लूंगा। और अल्हम्दुलिल्लाह अल्लाह ताला ने उनको जिंदगी दी, वो उस तूफान से बचकर वापस आए और फिर रसूल अकरम के पास जाकर शहादत का कलमा पढ़ा और इस्लाम कबूल किया अल्हम्दुलिल्लाह, और फिर एक इस्लाम के मुजाहिद बनकर अल्लाह के रास्ते में शहीद हुए अल्हम्दुलिल्लाह। तो दिल में खैर हो तो अल्लाह ताला उसको इस तरह से ले आता है। तो वही है जो तुम्हें निजात देता है और वही है जो तुम्हें हर तकलीफ और गम से बचाता है, लेकिन तुम उसके शुक्रगुजार नहीं बनते और तुम फिर भूल जाते हो अल्लाह ताला को और अपनी देवी देवताओं को पुकारते हो या अल्लाह ताला के साथ शरीक ठहराते हो लोगों को। आज भी आप बताएं कि चढ़ावे किस पर चढ़ाए जाते हैं? आज हमारे पर अगर औलाद होती है तो फलां की दरगाह पर जाओ, फलां की मजार पर जाओ, चादर चढ़ाओ। ये सब चादर चढ़ाना क्या है असल में? शुक्राना अदा करना कहते हैं उनको वो लोग जो शिर्क करते हैं अल्लाह ताला के साथ। तो कब्रों पर जाकर जो चादरें चढ़ाई जाती हैं, फूल और हार पहनाए जाते हैं कब्रों को, तो एक्चुअली वो शुक्राना अदा करते हैं मरने वालों का कि तुमने हमको अता किया। नाउज़ बिल्लाह अल्लाह ताला हमको हर किस्म के शिर्क से महफूज रखे। वो जो आता है ना बिल्कुल सही है कि करे गैर बुत की पूजा तो काफिर, جو ٹھہرائے بیٹا خدا کو تو کافر جو کواکب میں مانے کرشمہ تو کافر، مگر مومنوں پر کشادہ ہے راہیں، پرستش کریں شوق سے جس کی چاہیں، نبی کو جو چاہیں خدا کر دکھائیں، اماموں کا رتبہ نبی سے بڑھائیں، مزاروں پہ جا جا کے نظریں چڑھائیں، قبروں پہ جا جا کے مانگے دعائیں، نہ توحید میں کچھ خلل اس سے آئے، نہ اسلام بگڑے نہ ایمان جائے، پھر بھی ہم مسلمان کے مسلمان ہیں۔ تو اللہ تعالی ہمارے حال پر رحم فرمائے، ہمیں تو اللہ تعالیٰ کا ہر حال میں شکر ادا کرنا چاہیے۔ تو یہ انسان کی عادت ہے کہ وہ مشکل اور مصیبت میں اللہ تعالیٰ ہی کو پکارتا ہے، تو کبھی دل ہی دل میں گڑ گڑا کر اللہ تعالیٰ سے فریاد کرنے لگتا ہے، کبھی چپکے چپکے، کبھی زاری کے ساتھ، کبھی خوف سے کہ اللہ اگر تو نے مصیبت سے نجات دے دی تو ہم ضرور تیری فرما بردار بن جائیں گے۔ اور یہ ایک ایسی حقیقت ہے جو انسان کو ہر بار بہت دفعہ پیش آتی ہے۔ ایسے مشکل وقت میں پھر سارے مشرک اپنے دیوی دیوتاؤں کو یا بزرگوں کو یا قبر والوں کو بھول جاتے ہیں، ایون جو دہریے ہیں ایتھیسٹ وہ بھی اللہ ہی سے فریاد کرنے رکھتے ہیں، لیکن جب یہ بلا سر سے ٹل جاتی ہے پھر انہیں اللہ سے کیا ہوا وعدہ یاد نہیں رہتا، اور پھر وہ شریک بنا لیتے ہیں۔ تو اللہ تعالی ہمیں شکر کرنے والا دل عطا کرے، شکر کرنے والی زبان عطا کرے، یعنی قناعت پسند دل عطا کرے جو ہر وقت اللہ تعالیٰ کا شکر ادا کرتے رہے۔ اللہم آئینی علی ذکرک و شکرک و حسن عبادتک۔ تو پھر عبادت اور شکر گزاری کس کے لیے ہو؟ اللہ تعالیٰ کے لیے ہو۔ دعائیں کس سے ہوں؟ اللہ تعالیٰ سے ہوں۔ عبادت اسی کے لیے ہو، دعائیں اسی سے مانگی جائیں، شکر اسی کے لیے ہو، کیونکہ ہماری حاجات کو پورا کرنے والا، ہمیں مصیبتوں سے نجات دینے والا، ہمارے غموں کو دور کرنے والا صرف اور صرف اللہ سبحانہ و تعالیٰ ہے، اور تمام اچھی صفات اسی کے لیے ہیں، سبحان اللہ۔ اللہ تعالیٰ ہمیں اپنا شکر گزار بندہ بنائے اور فرما بردار بندہ بنائے، ہمیں ہر حال میں اللہ تعالیٰ صرف اپنا بندہ بنائے رکھے، اور اللہ تعالیٰ ہمیں ہر قسم کے شرک سے بچائے۔ آمین۔ سبحانک اللہم وبحمدک، نشہد ان لا الہ الا انت، نستغفرک ونتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔